وسيلة لكوفة والشام لإجماع المذكر صلوات.
اللهم صل على
محمد. ایام اعظم میں برادر فرحان کو مبارکباد نہیں دی جا سکتی، مگر دعا کے دروازے پروردگار کی بارگاہ میں ہر وقت کھلے ہیں. اس فرشِ اعضا پر دعا کرتے ہیں کہ پروردگار ان کی دختر کو اور آپ تمام حاضرین کی دختران کو اور کل مومنات کو، ہماری بہنوں کو، جناب زینب اور جناب سکینہ کی سیرت پر چلنے کی توفیق عنایت فرمائے، اور جب تک رہیں خدا جتنی عمر دے اس میں برکت دے، اور اس برکت کے ساتھ ساتھ اپنی چادر سے جناب زینب کے پردے کی تبلیغ کرتی رہیں. لہذا دعا کرتے ہیں پروردگار کی بارگاہ میں کہ پروردگار بحق محمد و آل محمد، بحق زہرا و ابیہا و بعلہا و بنیہا، ان کی دختر کو بھی امام حسین کی خدمت کرنے کی توفیق عنایت فرمائے، جیسی خدمت برادر فرحان کر رہے ہیں، اس سے بڑھ کر اہل بیت اطہار علیہ السلام کی خدمت کرنے کی توفیق عنایت فرمائے، ان کی آنکھوں کے لیے قرۃ عین قرار دے، آنکھوں کی ٹھنڈک قرار دے انشاءاللہ، اور ان کو اس کو ان کے سامنے پروان چڑھائے. ایک سلوات پڑھ دے بچی کی صحت و سلامتی کے لیے باواز. ایک مرتبہ سورہ حمد اور تین مرتبہ سورہ اخلاص کی تلاوت کر کے جملہ ارواح مومنین و مومنات، شہداء ملت جعفریہ، شہداء راہ عزا، شہداء راہ امامت و ولایت، شہداء راہ دین، سب کی بلندی درجات کے لیے، اپنے اپنے مرحومین کی ارواح کی بلندی درجات کے لیے، علی الخصوص وہ افراد جو سال گزشتہ مجالس میں حاضر ہوتے تھے، اس سال موجود نہیں ہیں، ان کی بلندی درجات کے لیے الفاتحہ. بسم اللہ الرحمن الرحیم. سلوات پڑھ دیجیے محمد والا. لا حول ولا قوة الا بالله العلي العظيم. اعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، بارئ الخلائق اجمعين، مالك يوم الدين، الصلاة والسلام على اشرف الانبياء والمرسلين، خاتم النبيين، رحمة للعالمين، سيدنا ومولانا بالقاسم محمد. وطهرهم تطهيرا. سيما بقية الله العظم روحي وأرواح العالمين لتراب مقدمه الفداء، واللعنة الدائمة الباقية الأبدية على أعدائهم ومنكري فضائلهم وغاصبي حقوقهم أجمعين، من يوم ظلمهم وعداوتهم وغزبهم إلى قيام يوم الدين. أما بعد، قال الله: فأعوذ بالله من الشيطان الرجيم. يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين. صلوات پڑھی گا بلکہ محمد. اللهم صل على محمد. انتہائی صورت کے ساتھ عشرہ محرم الحرام گزر چکا، اور آج محرم کی 11 تاریخ آ گئی. جن مجالس جن مباحث کا سلسلہ ہلال محرم کے نمودار ہونے کے ساتھ شروع کیا تھا آج ہم اس کی 12ویں نشست میں داخل ہو چکے ہیں. البتہ 12ویں نشست ترتیب کے عنوان سے ہے, لیکن اگر گفتگو کے عنوان سے بات کی جائے تو آج 11ویں نشست ہے, کیونکہ کل فقط مصاحب سید الشہداء علیہ الصلاۃ والسلام ہوئے اور سکون مع الصادقین کے عنوان سے بولنے کا موقع نہیں مل سکا اور نہ محل تھا, کیونکہ روز عاشور فقط مصائب منعقد کیے جاتے ہیں. پروردگار عالم نے قرآن مجید میں واضح اعلان کیا, اے ایمان والوں, وہ لوگوں جو ایمان لے کر آئے ہو, اتقوا اللہ, اللہ کا تقوی اختیار کرو. اور پھر تقوی اختیار کرنے کے ساتھ کہا کونوا مع الصادقین, اور سچوں کے ساتھ ہو جاؤ. مسلسل آپ کے سامنے اہل بیت اطہار علیہ السلام کی روایت کو بیان کیا جا رہا ہے کہ ان صادقین سے مراد کون ہیں. حضرت امام علی رضا علیہ الصلاۃ والسلام فرماتے ہیں, مولا رضا فرماتے ہیں کہ اس صادقین سے مراد آئمہ اہل بیت اطہار علیہ السلام ہیں, اور اس کے علاوہ امام صادق کی, امام کاظم کی, امام باقر کی متعدد روایات اس مجلس میں آپ کے سامنے بیان کی. ایک صلوات اور پڑھی گا محمد والے. اگر لوگ حب علی ابن ابی طالب پر جمع ہو جاتے تو اللہ جہنم کو خلق نہ کرتا. اگر لوگ امیر المومنین کی محبت پر جمع ہو جاتے تو اللہ جہنم کو خلق نہ کرتا, کیونکہ جہنم کی ضرورت ہی نہ پڑتی اگر سب علی کے محب ہوتے. اگر سب علی کے محب ہوتے تو جہنم کی ضرورت ہی نہیں تھی. یہ اختلاف اسی وجہ سے ہے کہ محبت علی کا پیمانہ ابھی لبریز نہیں ہوا. جب محبت علی کا پیمانہ لبریز ہو جائے گا تو دنیا میں ایک ہی مشرب نظر آئے گا, اور وہ مشرب ہوگا علی والوں کا, جس کے لیے قرآن نے پہلے وعدہ کیا ہے. قرآن نے اعلان کیا ہے کہ ہم نے بھیجا رسول کو ہدایت کے ساتھ اور دین حق کے ساتھ. هو الذی ارسل رسوله بالهدى ودین الحق لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْمُشْرِكُونَ, کہ ہم نے اس رسول کو ہدایت اور دین حق کے ساتھ بھیجا ہے, یہ دین غالب آ کر رہے گا, وَلَوْ كَرِهَ الْمُشْرِكُونَ, چاہے مشرکین کو یہ بات ناگوار خاطر گزرے, لیکن اس دین کو غالب آ کر رہنا ہے. اور وہ دین کون سا ہے؟ اسلام. اسلام کون سا والا؟ اب تو اسلام کی بہت ساری اصناف ہے نا. کون سا والا اسلام؟ وہی اسلام جو رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے دیا ہے. کون سا اسلام؟ کہ جس کے بارے میں اللہ کے رسول نے کہا یعنی انت و شیعتوں کا ہم الفائزون, یعنی تم اور تمہارے شیعہ کامران و کامیاب ہیں. کون سا اسلام؟ کہ جس کے لیے اللہ کے رسول کے دستے دعا بلند ہوتے تھے تو وہ دعا کیا کرتے تھے. لہذا اسلام کی جو اصناف ہے, یہودی خدمت امیر المومنین علی ابن ابی طالب علیہ الصلوۃ والسلام میں آیا, اور آ کر مولا سے کہا یا علی ابن ابی طالب, اے علی ابن ابی طالب, اسلام میں کئی ایک فرقے ہیں. امیر المومنین کا دور ہے, ابھی رسول کو وصال ہوئے, رسول کا وصال ہوئے زیادہ دن نہیں ہوئے. کہا اسلام کے کئی ایک فرقے ہیں, کچھ تعداد اس نے بتائی. امیر المومنین علیہ السلام نے کہا یا اخر یہود, کیا خطاب کر رہے ہیں مولا؟ اے میرے بھائی یہودی, انداز خطاب دیکھا آپ نے, کافر ہے, کافر ہے. لیکن علی ابن ابی طالب کے خطاب کا انداز کیا ہے؟ یا اخر یہود, اے میرے بھائی یہودی. اللہ اکبر, یا اخر یہود. انداز امیر المومنین یہی تھا. اگر یہ انداز نہ ہوتا تو علی کی سیرت کو دیکھ کے لوگ مسلمان کیسے ہوتے؟ اگر یہ انداز نہ ہوتا, آج ہمارے لیے ایک بہت بڑا چیلنج ہے, خصوصاً آپ کے لیے, کہ آپ جس سرزمین پر رہ رہے ہیں, آپ کا اخلاق دیکھ کر, آپ کا کردار دیکھ کر, آپ کا انداز دیکھ کر, دعا
दुनिया वालों को पता चल जाना चाहिए कि अली का शिया अगर चल रहा होता है, चाहे कुछ बोले ना बोले, अली की विलायत का मुबल्लिग होता है। चाहे कलाम करे ना करे, उसके अंदाज ऐसे होते हैं, उसकी दयानत ऐसी होती है, उसकी खुश अखलाकी ऐसी होती है कि दुनिया देखकर पहचान जाए हो ना हो ये अली इब्ने अबी तालिब का शिया है। एक सलावत पढ़ दीजिए मोहम्मद व आले मोहम्मद का। मौला एक सफर पर जा रहे थे, साथ में एक हमसफर यहूदी हो गया। चलते चलते अमीरुल मोमिनीन अलैहिस्सलाम ने बताया मुझे फला मकाम पर जाना है। अब उस हमसफर के साथ मौला चलते चले जा रहे हैं, जिस जगह से मौला को मुड़ना था उस जगह से मौला आगे आगे। इस यहूदी ने कहा कि ऐ शख्स शायद तू रास्ता भूल गया है, लिहाजा आगे आगे। अमीरुल मोमिनीन ने कहा मैं रास्ता भूला नहीं करता, मैं रास्ता भूला नहीं करता। कहा फिर क्यों आगे आए? कहा कि तुम मेरे हमसफर थे, तुम्हारा हक मेरी गर्दन पर ये था कि मैं तुम्हारे साथ चंद कदम चलूं। परेशान हो गया, कहने लगा कौन से मजहब से ताल्लुक है? कहा इस्लाम से ताल्लुक है। कहा किसकी तालीमात है? कहा इस्लाम की तालीमात है। कहने लगा अभी मुझे शहादतें पढ़ाओ, मैं भी मुसलमान होना चाहता हूँ। ये था अंदाज अहले बैत अदा का। या अकल यहूद, ऐ मेरे भाई यहूदी, तूने झूठ कहा है। थोड़ा जुमला देखा आपने, गलत बयानी को तारुफ करा दिया। अगर तुम गलत करोगे तो अली ऐसा नहीं है कि तारुफ ना कराएं कि गलत कर रहे हो। कहा तुम गलत कह रहे हो, तुम जितने फिरके बता रहे हो गलत बता रहे हो। खुदा की कसम अगर मस्तक बिछा दी जाए और उस पर मुझे कजावत के लिए बिठा दिया जाए तो तौरात वालों को तौरात के जरिए फैसला करूंगा, इंजील वालों के लिए इंजील के जरिए फैसला करूंगा, जबूर वालों के लिए जबूर के जरिए फैसला करूंगा और अहले कुरान के लिए कुरान से फैसला करूंगा। लिहाजा अली इब्ने अबी तालिब वो शख्सियत है कि जब किसी ने पूछा कि यानी आपकी सबसे बड़ी फजीलत कौन सी है, बहुत बड़ा सवाल है ना, आपकी सबसे बड़ी फजीलत कौन सी है, ये किससे पूछा जा सकता है कि जिसकी जिंदगी मिनल्लाही इल्लल्लाह, अल्लाह से शुरू हो अल्लाह पर खत्म हो। कसीरा मुयसर नशुदी सआदत बकाबा विलादत व मस्जिद शहादत। किसी को ये सआदत नसीब नहीं हुई कि काबे में विलादत हो और मस्जिद में शहादत हो। इस काबे की विलादत से लेकर मस्जिद की शहादत तक जो काम किया वो अल्लाह के लिए किया, जो काम किया वो अल्लाह के लिए किया। गुफ्तगू की अल्लाह के लिए, खाना खाए अल्लाह के लिए, मुस्कुराए अल्लाह के लिए, तलवार खींची अल्लाह के लिए, कुरान पढ़ा अल्लाह के लिए, नमाज पढ़ी अल्लाह के लिए, सब अल्लाह के लिए। अली इब्ने अबी तालिब ने किया। हत्ता इतने हसास थे इस मैदान में कि कहीं ऐसा ना हो अली की जिंदगी का एक लम्हा, खुद तो अंजाम नहीं देते, कोई मौर्रख ये लिख दे कि अली ने गैरुल्लाह के लिए ये काम किया। खुद तो हरगिज अंजाम नहीं देते, लेकिन एहतियात इतनी की कि कहीं ऐसा ना हो कोई मौर्रख ये लिख दे। लिहाजा क्या हुआ कि जब अम्र बिन अब्दवद को पछाड़ दिया और उसके बाद उसके सीने पर सवार हुए और उस मलून ने जसारत की, अपना लुआबे नजिस अमीरुल मोमिनीन के रुखे अंदर की तरफ रवाना किया, अली मैदान में सीने से उतर गए और टहलने लगे। अली मैदान में टहलने लगे जब किसी ने सवाल किया, क्योंकि जो लोग खुद कुछ काम नहीं किया करते वो सवाल बहुत करते हैं। या अली, ये जंग का दस्तूर तो नहीं होता कि आप जंग में दुश्मन को जेर करें और जेर करने के बाद उसके सीने पर सवार हो जाएं और जब वो बिल्कुल काबू हो जाए उसके बाद आप सीने से उतर जाएं। अमीरुल मोमिनीन ने मुस्कुराकर कहा कि जब उसने ये कभी हरकत की, ये जिश्त हरकत की, ये बेहुदा हरकत की, तो उसके बाद मेरा जलाल उस इलाही जलाल में शामिल हो गया था और मैं नहीं चाहता था कि उस हालत में उसको मारूं। लिहाजा अली ऐसे मुवाहिद हैं कि मौलाए मुवाहिदीन कहलाने लगे। क्यों कहने लगे? क्योंकि अली इब्ने अबी तालिब अलैहिस्सलाम की इबादत का आलम यह था। अब यहां पर मौला कायनात क्या कह रहे हैं कि पूरी जिंदगी फजीलत पर मुश्तमिल। जब मौला से पूछा या अली आपके लिए सबसे बड़ी फजीलत का मकाम क्या है, दो फजीलतें अली इब्ने अबी तालिब ने अपने लिए सबसे बड़ी जाननी है, जानते कौन सी? एक तो कुरान की वो आयत कुल कफा बिल्लाही शहीदन बैनी व बैनकुम वमन इंदहु इल्मुल किताब, के रसूल इनसे कह दीजिए कि आपकी रिसालत के लिए अल्लाह काफी है या वो काफी है जिसके पास अल किताब का इल्म हो, यानी कामिल किताब का इल्म हो। इस पे तवज्जो रखनी है। अमीरुल मोमिनीन के पास कामिल किताब का इल्म है। अंबिया अलैहिस्सलाम के लिए कुरान में क्या आयत है? बिस्मिल्लाहिर रहमानिर रहीम व इज़ अख़ज़ल्लाहु मीसाकन नबियीन लमा आतैतुकुम मिन किताबिन व हिकमा। अंबिया अलैहिस्सलाम को किताब और हिकमत में से जो कुछ मिला है उसके जरिए खुदा वादा दे रहा है। और अली इब्ने अबी तालिब के लिए ये नहीं कह रहा कि किताब और हिकमत में से जो आपको दिया है, कहा कि वो अल्लाह काफी है रसूल की रिसालत की गवाही देने के लिए, या वो मोमिन काफी है कि जिसके पास पूरी किताब का इल्म है। अमीरुल मोमिनीन ने कहा मुझे फख्र है इस पर कि मेरे खुदा ने मुझे इससे मुलक्कब किया। कुल कफा बिल्लाही शहीदन बैनी व बैनकुम व मन इंदहु इल्मुल किताब। एक ये शहादत अली का फख्र है, एक वो शहादत अली का फख्र है कि जब सर पर जरबत लगी तो कहा फस्तो व रब्बिल काबा। इसको फख्र तसव्वुर किया अमीरुल मोमिनीन अलैहिस्सलाम की हयात तैयबा को मुशाहिदा कीजिए। अभी आपके सामने फारसी का शेर पढ़ा था कि किसी को यह शहादत नहीं मिली कि काबे में विलादत हो, किसी को शहादत नहीं मिली। अली इब्ने अबी तालिब अलैहिस्सलाम की शहादत, विलादत हुई काबे में, रसूल अल्लाह के आगोश में आए, रसूल अल्लाह के घर में परवान चढ़ते रहे, जनाबे जहरा के साथ अब्द हुआ, किसी जंग में मुदाफे रसूल करार पाए, किसी जंग में रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम के दीन का दिफा करके कुल्ले ईमान के लकब से मुलक्कब हुए, किसी मकाम पर दोषे नबी पर सवार होकर बुशिकनी की, मगर अली इब्ने अबी तालिब अलैहिस्सलाम अपनी पूरी हयात में से किसको अपनी फजीलत का यार करार दे रहे हैं? ये नहीं कहा कि मेरी काबे में विलादत हुई पुस्तो रब्बिल काबा, ये नहीं कहा कि मैं एक हजार रकत नमाज एक शब में पढ़ा करता था पुस्तो रब्बिल काबा, ये नहीं कहा मौलाए कायनात ने कि मेरा अब्द ज़हरा मर्ज़िया के साथ हुआ पुस्तो रब्बिल काबा, ये नहीं कहा मौलाए कायनात ने कि मुझे रसूल अल्लाह ने ऐसे ग़िज़ा दी है जैसे परिंदा अपने बच्चे को भराया करता है पुस्तो रब्बिल काबा, ये नहीं कहा अली इब्ने अबी तालिब ने कि मैं मुहाफिज़े रसूल था पुस्तो रब्बिल काबा, ये नहीं कहा अमीरुल मोमिनीन ने कि शबे हिजरत मैं बिस्तर पर सोया पुस्तो रब्बिल काबा। अली ने कब कहा पुस्तो रब्बिल काबा? जब मेहराबे इबादत में सर पर ज़रबत लगी तो अली इब्ने अबी तालिब ने पैगाम दे दिया कि शहादत ऐसी शहादत है कि अली जैसा सईद इमाम ये कहता हुआ नजर आ रहा है फुस्तो रब्बिल काबा, रब्बे काबा की कसम अली कामयाब हो गया। एक सलावत पढ़ दे मोहम्मद वाले। उसके बाद दोबारा मुखातब हुए यहूदी से, कहने लगे तुम्हें मालूम है कि यहूद में कितने फिरके हैं, तुम्हें मालूम है यहूद में कितने फिरके हैं? तवज्जो से सुनी गई रिवायत बहुत अहम है। कहा या अली आप बताइए। अमीरुल मोमिनीन ने कहा कि यहूदियों के 71 फिरके हैं जिनमें से एक वो फिरका कि जो हक पर था जन्नती है बाकी सब अहले नार है। कहा वो जो जन्नती था वो कौन है? कहा कि जो यूशा बिन नून की पैरवी करते थे, वसी हजरत मूसा की पैरवी करते थे वो जन्नती, बाकी सब के सब अहले नार। और फिर कहा कि तुम्हें मालूम है कि ईसाइयों के कितने फिरके हैं? कहा या अली आप बताइए। कहा 72 फिरके हैं, रिवायत मौजूद है, किताब मेरे पास मौजूद है, आप देख सकते हैं। कहा 72 फिरके हैं। कहा उन 72 में से 71 के 71 अहले नार, फकत एक के जो हजरत शमून हजरत ईसा के मसीह की पैरवी करते थे वो अहले जन्नत। और कहा उम्मत मुस्लिमा के 73 फिरके हैं, उन 73 में से 72 अहले नार, अमीरुल मोमिनीन के जुमले हैं, 72 अहले नार, और फकत एक फिरका के जो अली इब्ने अबी तालिब अपनी तरफ अपने सीने पर रिवायत के जुमले हैं, अमीरुल मोमिनीन ने अपने सीने पर हाथ मारकर कहा कि जो अली इब्ने अबी तालिब की पैरवी करते हैं सिर्फ वो अहले जन्नत हैं और बाकी सब अहले नार। और पर उन अहले नार में से अमीरुल मोमिनीन ने और वजाहत दी, कहा कि उन 72 में से 13 ऐसे हैं, उन 72 में से 13 ऐसे हैं, एक को अलग कर दिया और फिर उस अलग शुदा को दोबारा इन 13 में शामिल किया। कहा कि उनमें से 13 ऐसे हैं जो हमारी विलायत का ऐलान करते हैं कि हमारी विलायत से मुत्तसिफ है, लेकिन उनमें से 12 के 12 अहले नार हैं, और फकत वो कि जो हमारी विलायत के मोतरफ है और हमारे हकीकी पैरोकार हैं, हमारे हकीकी शिया हैं, फकत वो ही अहले जन्नत है क्योंकि जन्नत के सरदार हम हैं। एक सलावत पढ़ दे मोहम्मद वाले।
अली
कि अगर अहले आलम अगर लोग अली इब्ने अबी तालिब की मोहब्बत पर जमा हो जाएं तो अल्लाह जहन्नम को खल्दी करता है, ये मोहब्बत अहले बैत है क्या? अब आइए दूसरी रिवायत सुन लीजिए, अल्लाह के रसूल हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, मौला रसूल खुदा फरमाते हैं हुब्बी व हुब्बु अहले बैती, मेरी और मेरे अहले बैत की मोहब्बत, नाफियुन फी सबअति मवातिना अहवालुहुन्ना अजीमा, सात मकामात पर नफा बख्श है, सात मकामात पर फायदेमंद है, सूदमंद है, जिसकी हौलनाकियां बहुत अजीम है। कौन सा मकाम है? इंदल वफात, फिल कब्र, फिल हजर, फिल मीजान, फिल सिरात, फिल हिसाब। किस वक्त अमीरुल मोमिनीन व अहले बैत अथार और रसूल अल्लाह की मोहब्बत नफा बख्श है? संगीन तरीन मौका, संगीन तरीन मौका कहां? इंदल वफात, मौत के वक्त, जब सब अपना साथ छोड़ जाते हैं, जब सब साथ छोड़ जाते हैं। फिर कहां है? जब कब्र में उतारा जा रहा होता है। फिर किस वक्त है? जब मुनकिर नकीर सवाल करते हैं। फिर किस वक्त मददगार है? जब नामाए अमाल हाथ में दिया जाता है। और कब मददगार है? जब मैदान महशर में हाजिर होंगे। फिर कब मददगार है? जब पुलिस सिराज से गुजर रहे होंगे, जब सब अपने साथ छोड़कर चले जाते हैं, उस वक्त मोहब्बत अहले बैत काम आती है। यही होता है ना, जब दुनिया से एक शख्स रुखसत होता है, चाहने वाला भाई, चाहने वाले मां बाप, अजीज व अकारिब सब कब तक साथ देते हैं? जाहिरी साथ तो उस वक्त तक रहता है कि जब तक रूह बाकी रहती है, मानवी साथ तो उस वक्त तक रहता है जब तक रूह रहती है, लेकिन जाहिरी साथ कब तक है? कब्र तक, इसके आगे तो नहीं है ना। अब इसके आगे मामला मुनक़ते हो गया, रब्ता टूट गया, अब क्या है? यहां से जो ईसान किया जाएगा वहां पहुंचेगा, यहां से अच्छाइयां भेजी जाएंगी वहां पहुंचेंगी, यहां से अगर ना खलफ औलाद कोई बुराइयां भेजना चाहे, क्योंकि अब तो बड़ा अजीब जमाना आ गया है, जब बात आ गई तो कहता चलो, बड़ा अजीब जमाना आ गया। मैं पाकिस्तान की बात बता रहा हूं, फादर्स डे के दिन मैंने एक रिसाला पढ़ा, अब उसमें जाहिर बात है न तर्स थी न तर्क थी, लेकिन फिक्र का पता चल रहा था। किसी बच्चे ने अपने बाप को एक चीज डेडिकेट की, लिखा होता दिस सॉन्ग इज डेडिकेटेड टू माय बाबा। क्या चीज डेडिकेट की जा रही है, क्या चीज भेजी जा रही है? गाना। अब ना उसमें तर्ब है, मैगजीन में म्यूजिक तो नहीं है ना, सिर्फ चंद अशार लिखे हुए हैं, लेकिन फिक्र बता रही है कि किस नहज पे तरबियत हुई थी। अब जैसी तरबियत है वही भेजा जाएगा। ये तो कोई अहले बैत के चाहने वालों से सीखे कि अगर भेजते भी हैं तो अश्के हुसैन, अगर भेजते भी हैं तो अश्के हुसैन और हक है, यही भेजना है। अपने बच्चों की तरबियत इसी तरीके से करें कि बच्चों को याद रहे क्या भेजना है, और जब याद रहेगा क्या भेजना है तो उसी तरह जिंदगी भी गुजारेंगे कि किस चीज से इज्तिनाब करना है, किस चीज को अंजाम देना है। बस कहा कि हमारी और हमारे अहले बैत की मोहब्बत सरकार की हदीस है, इन सात मकामात पर नफा बख्श है, सब साथ छोड़ देते हैं, सारे अजीज और करीब साथ छोड़ देते हैं, अगर काम आती है तो मोहब्बत अहले बैत। अब जिस जगह पर ये मोहब्बत अहले बैत काम आ रही है, कितनी संगीन जगह है, कितनी संगीन जगह है, कितनी खतरनाक जगह है, उस खतरनाक जगह पर कि जहां पर कोई साथ नहीं दे रहा, जहां सब मुंह मोड़ के जा रहे हैं, मोहब्बत अहले बैत, अहले बैत की बात नहीं हो रही है, मोहब्बत अहले बैत की बात हो रही है, यहां जाते अहले बैत की बात नहीं हो रही है, मोहब्बत अहले बैत, हुब्बी व हुब्बु अहले बैत। ये नहीं कहा मैं और मेरे अहले बैत, अभी तो मोहब्बत की ताकत बयान की जा रही है, अहले बैत की तो मुल्क मलकूत पर हाकमियत है, लिहाजा यहां फकत हुब की बात हो रही है, हुब्बी व हुब्बु अहले बैत, मेरी और मेरे अहले बैत की मोहब्बत। अब जिन मकामात पर यह मोहब्बत काम आ रही है, जरा दिल पर हाथ रखकर बताइए कि चंद अल्फाबेट्स को जोड़ देने के बाद की मोहब्बत है कि मैंने मीम हा बाता को एक जगह जमा किया और मैंने लिख दिया कि मैं मुहिब्बे अली इब्ने अबी तालिब हूं। इतने संगीन मौकों पर जो चीज काम आए कि जहां सारे क्रेडिट कार्ड जाके बातिल हो जाए, वहां पर एक चीज है जो काम आ रही है, और वो है मोहब्बत अहले बैत के ये चंद हुरूफ है जिनको जमा कर दिया गया है और इन्हीं को काम आना नहीं। अजीज आले मोहतरम, मैं कहा करता हूं कि कतअन कमाल ये नहीं है, क्योंकि मैं और आप तो न जाने क्या क्या दावे करते हैं, कि हम ये कर देंगे और यूं कर देंगे और यूं हो जाएगा और यूं हो जाएगा, एक लम्हे का पता नहीं है, दावे इतने बुलंद बांग हैं, लिहाजा हमारी और आपकी बात की कोई अहमियत नहीं है। हम बहुत सारे दावे करते हैं, कमाल ये नहीं है कि मैं और आप ये कहें कि हम मोहिब अहले बैत हैं, कमाल ये है कि वो ये कहें कि ये हमारा मोहिब है। हमारा और आपका कहना क्या मायने रखता है, हमारी और आपकी क्या औकात है? कमाल ये नहीं है कि मैं और आप कहें कि हम आज़ादारे हुसैन हैं, कमाल ये है कि सैयदा ज़हरा ये कहें कि आज़ादारे हुसैन हैं। ये कमाल है, जब उनकी तरफ से सनद आए तो कमाल हुआ करता है, और जब उनकी तरफ से सनद आती है तो तीसरी मजलिस या चौथी मजलिस में आपके सामने बयान किया था कि अगर किसी के पास जर ना हो उसको अबू जर कर देते हैं, किसी के पास बसारत ना हो उसको अबू बसीर कर देते हैं, और अगर कोई हब्श की सियाफाम हो तो उनको फिजा यानी चांदी कहकर खिताब करते हैं। एक सलावत पढ़ दीजिए मोहम्मद वाले मोहम्मद। बस मेरा और आपका सिर्फ कहना मियार नहीं है, जुबान से कह भी दिया ला इलाहा तो क्या हासिल, सिर्फ ला इलाहा इल्लल्लाह कह देने से मसला हल नहीं होगा, जुबान से कह भी दिया ला इलाहा तो क्या हासिल, दिलो निगाह मुसलमान नहीं तो कुछ भी नहीं। जब तक सरिश्त में तीनत में ये सबूत ना आ जाए कि खुलिको मिन फाजिले तीनत ना, ये हमारी बची हुई तीनत से खल्क किया गया है, जब तक वो खुशबू ना आए जिंदगी में, जब तक कोई दावा नहीं कर सकता कि मैं शिया अहले बैत हूं। उस खुशबू का आना जरूरी है। अहले बैत अतहर अली मुसलाम ने बहुत बड़ी सनद दी है, मामूली सनद है, शिया तो ना जजुन मिन्ना, शिया हमारा जुज है, जुज समझते हैं, मेरा वजूद है ये हाथ मेरा जुज है, एक एक उस मेरा जुज है। अहले बैत कह रहे शिया तो ना जजुन मिन्ना, शिया हमारा जुज है, खुलिको मिन फाजिले तीनतना, हमारी फाजिल तीनत से खल किए गए हैं। कितना बड़ा इनवान है, आसान मरहला है, आसान मरहला है। कौन कह सकता है? वो ही कह सकता है कि जिसने हुर की तरह अपने आप को इतना पाक कर लिया हो, इतना पाक कर लिया हो कि अब अब्दुल्लाह की बारगाह में आकर कहे या हुसैन इब्ने अली, ऐ मेरे आका और मौला, मुझे इतना पाक कर दीजिए कि आपके लश्कर में शामिल हो सकूं, आपके लश्कर में शामिल हो सकूं। बस ये फर्श अज़ाए हुसैन इब्ने अली हमने क्यों बिछाई है कि इस अजाखाने से हमें पता चल जाए कि खैमा इमाम जमान कहां है। और अगर नुसरत इमाम के लिए मैं और आप आमादा ना हो सके इस फर्श अज़ा के जरिए, तो कसूर फर्श अज़ा का नहीं है। कुरान ने कहा है ना, इन सलात तन्हा अनिल फहशाए वल मुनकर, नमाज बेहयाइयों और बुराइयों से रोकती है। अगर कोई नमाज पढ़ने के बाद भी बेहयाई और बुराई से ना रुके तो कसूर नमाज का नहीं है, कसूर पढ़ने वाले का है। अज़ाए हुसैन नासिरे इमाम बनाया करती है। अगर कोई नासिरे हुज्जत इब्न हसन अस्करी ना बन सके तो कसूर अज़ा का नहीं है, देखे कि मैंने किस तरह से उमूर को अंजाम दिया है। आदाब है, उलमा ने बयान किए हैं मुफस्सलन। मुझे याद है सरजमीन मुकद्दस कुम पर कि स्कूलों में बाकायदा तरबियत दी जाती है बच्चों को कि कैसे फर्श अज़ा पर जाए, और ताकीद की जाती है कि बेवजू फर्श अज़ा पर मत जाइए, ताकीद की जाती है कि फर्श अज़ा पर आकर कोई ऐसा काम ना हो कि जो अज़ादारी में इंसान मुखिल बने, ताकीद की जाती है कि जब जुलूस अज़ा में शरीक हो तो कमाल शऊर के साथ आए ताकि फिक्र बेदार हो कि हुसैन इब्ने अली ने करबला में किया क्या था, इमाम हुसैन ने करबला में क्या किया था। हम सब की पहचानने के लिए आए हैं, ऐसे नहीं मासूम ने कहा कि या लैतनी कुंतु माकुम फअफूजा फौजन अजीमा कहा करो, आशूर के दिन कसरत से कहो या लैतनी कुंतु माकुम फअफूजा फौजन अजीमा, ऐ काश हम वहां होते तो साला दर्जे पर फाइज होते। हम सब जानते हैं कि होते या नहीं होते, हम सब जानते हैं, लेकिन हमें बनना वैसा है कि अगर इमाम बुलाएं तो हम उनकी नुसरत के लिए जाएं। अजीजा ने मोहतरम, ये उज़्र काम नहीं आएगा कि मौला हम कहां और वो कहां। ये मदरस इसलिए दिया है, ये मकतब इसलिए दिया है, ये फर्श इसलिए दिया है कि तुम्हें हुर जैसा बनना है, तुम्हें हबीब जैसा बनना है। और ये जुमले मेरे नहीं है, इमाम सादिक अलैहिस्सलाम के हैं, ज़ियारत वारसा इमाम सादिक ने तालीम की है। امام صادق نے تعریف کی ہے. ہم اپنی طرح سے طے کر لیتے ہیں مولا ہم نہیں بن سکتے, مولا کہہ رہے نہیں تمہارے اندر صلاحیت ہے, تمہیں اتنا اجاگر اپنے آپ کو کرنا ہے, اتنا پاکیزہ کرنا ہے کہ ہماری نصرت کے لیے آمادہ رہو, تمہاری ذات کو ایسا بننا ہے کہ جب ہم بلائیں تو سب چھوڑ کر تم ہماری خدمت میں آ جاؤ. لہذا کربلا کا تذکرہ اس لیے کیا جا رہا ہے, کربلا کا واقعہ اس لیے بیان کیا جاتا ہے, تازگی کربلا کے واقعے میں اتنی ہے. آپ جانتے ہیں کہ کیا ہوا معاملہ بہت صورت کے ساتھ, کل شاید آخری مجلس ہے لہٰذا میں اپنے مطالب کو بہت تیزی کے ساتھ سمیٹنا چاہ رہا ہوں, اور یہ جو امامہ میں نے اتارا ہے گرمی کی وجہ سے اتارا ہے, مصائب کی وجہ سے نہیں اتارا. ذرا توجہ سے سن لیجئے کہ کیا ہے کربلا. حضرت آدم علیہ السلام سے لے کر خاتم النبیین حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم تک, خاتم النبیین کے بعد امام علی, امام علی کے بعد امام حسن, امام حسن کے بعد امام حسین, امام حسین علیہ الصلوۃ والسلام کی شہادت ہو گئی, کربلا رونما ہو گئی, امام سید سجاد علیہ السلام کا دور آیا. میری اور آپ کی طرح ایمان کا دور بہت سنگین تھا, میرے اور آپ کی طرح امام سجاد مجلسیں نہیں کر سکتے تھے, لیکن کربلا کا پیغام پہنچانا تھا. کس طرح پہنچایا, دیکھا کہ کوئی قصاب جانور ذبح کر رہا ہے, منزل مصائب پر نہیں ہوں. کربلا کی فکر کیجئے کہ کربلا کو کیسے پہنچایا امام نے, کن سنگین حالات میں امام نے پہنچایا ہے. کوئی جانور ذبح کر رہا ہے, امام گریہ کر کے کربلا کا پیغام پہنچا رہے ہیں. یہ جو میں اور آپ جلوس عزا لے کر نکلتے ہیں نا, اس میں جو رونے کا حکم ہے, رونے کا حکم کیوں ہے؟ امام کو میرے اور آپ کے آنسوؤں کی احتیاج نہیں ہے, مگر ایک وسیلہ ہے کہ ہمیں کربلا کو کس طرح پہنچانا ہے. اگر آپ شاہراہ پر اس ملک میں کہ جہاں سب اپنی اپنی زندگی میں مگر ہیں, اگر آپ یہاں بھی روتے ہوئے گزرے کسی بازار سے تو 8-10 لوگ آپ کو مل جائیں گے کہ آپ سے پوچھیں گے ضرور کہ بھائی تم رو کیوں رہے ہو, اور اگر آپ اسی بازار سے ہنستے ہوئے گزرے تو پھر کوئی نہیں پوچھے گا کہ تم کیوں ہنس رہے ہو. لیکن اگر روئیں گے تو رونے میں ایسا پیغام ہے. اس عزاداری کی حکمت کو سمجھیں, پہلی مجلس میں بھی کچھ نکات بیان کیے تھے. ایسا پیغام ہے کہ کوئی اگنور کر نہیں سکتا عزاداری سید الشہداء کو. اسی لیے تو اتنی بے چینی ہے عزاداری کے حوالے سے, چاہ کر بھی انکار نہیں کر سکتے. آپ لے کر نکلتے ہیں نا علم تابوت زلجنا گہوارہ حضرت علی اصغر شبیہ زلجنا, کیا ہے یہ؟ اکثر آپ نے دیکھا ہے خبر ناموں میں وہ افراد جو سن سکتے ہیں ان کے لیے الفاظ بیان کیے جاتے ہیں, نیوز کاسٹر بیٹھ کر خبروں کو بیان کرتا ہے, لیکن جو بہرے ہوتے ہیں ان کے لیے کیا ہوتا ہے, جو ڈیف ہوتے ہیں ڈم ہوتے ہیں ان کے لیے کیا کرتے ہیں, سائن لینگویج کو استعمال کیا جاتا ہے. کیوں کیا جاتا ہے؟ اس لیے کیا جاتا ہے کہ تم اگر سن نہیں سکتے, سمجھ تو سکتے ہو, سمجھ تو سکتے ہو. اب ہم بھی عزا خانے میں, عزاداری میں, جلوس عزا میں تابوت و علم و زلجنا و گہوارہ لے کر اس لیے نکلتے ہیں, اگر نہ تو اگر تم نے نہ سننے کی ٹھان لی ہے اور کانوں میں انگلیاں گھسیڑ لی ہے تو ہم علم و تابوت و زلجنا لے کر آئیں گے اور تمہیں سمجھائیں گے کربلا میں ہوا کیا ہے. ہم تمہیں سمجھائیں گے کربلا میں کیا ہوا ہے. آپ ہم مبلغ کربلا ہیں, جہاں جائیں کربلا کو بیان کریں, کربلا کی حقیقت کو بیان کریں. کربلا میں اتنی حقیقت ہے, اتنی حقیقت ہے. ایک مقالہ میں نے پڑھا تھا کئی سال پہلے, اتنی حقیقت ہے کہ ایک انگریز عورت نے جلوس عزا کو دیکھا, جب سوال کیا یہ گہوارہ کس کا ہے, اس کے سامنے بیان کیا کہ یہ گہوارہ کربلا میں حسین ابن علی کے 6 مہینے کے بچے کا ہے, فوراً تبدیل ہو گئی, مسلمان ہو گئی. صرف مسلمان نہیں ہوئی بلکہ مسلمان نے بھی وہ مکتب اختیار کیا جو کربلائی مکتب تھا. اتنی تاثیر ہے, اس میں اتنی حقیقت ہے. آپ اور ہم تصور کر سکتے ہیں 1400 سال بعد کوئی آ کر کل شام غریبہ میں دیکھتا, 1400 سال بعد کوئی اثر عاشور دیکھتا اور آ کر سوال کرتا کہ یہ لوگ کیوں اتنا رو رہے ہیں. اب اس آنے والے کو اگر پتا چلتا کہ 1400 سال پہلے سانحہ ہوا ہے, 1400 سال پہلے سانحہ ہوا ہے, اس کے دل پر کیا اثر ہوتا. توجہ کی بات نہیں ہے یہ کہ یقیناً ہم سب جانتے ہیں کہ کربلا میں خدا نے ایک حقیقت کو پنہا رکھا ہے, بس اس حقیقت کو اپنے افعال سے ظاہر کریں. یہ ہے کربلا, اور کربلا وہ میدان ہے کہ جس کی وجہ سے اسلام باقی ہے, باقی ہے اسلام اس کی وجہ سے. نہ ہو عزاداری تو اسلام ختم ہو جائے. میرا جملہ نہیں ہے, روح اللہ المصفی امام خمینی کا جملہ ہے, اگر محرم و سفر نہ ہوتے تو اسلام ختم ہو چکا ہوتا اور اسلام اسلام کی حفاظت ان دو مہینوں نے کی ہے, اس عزاداری سید الشہداء نے کی ہے. یہ ہے عزائے حسین ابن علی, یہ ہے مقام عزائے حسین ابن علی. معمولی مقام نہیں ہے عزاداروں کا, بہت مقام ہے. کبھی فرصت ملی تو بتاؤں گا کہ کس طرح سے علماء و مراجع نے عزاداروں کی خدمت کی ہے اور کس طرح سے حکم دیا ہے عزاداری سید الشہداء کو برپا کرنے کا, کتنی تاکید کے ساتھ کہ جان جاتی ہے چلی جائے, حسین کے ذکر پہ آنچ نہ آئے, حسین کا ذکر باقی رہے. بس اسلام کو بچایا ہے اس کربلا نے اور کربلا کو بچایا ہے زینب اولیاء مقام نے. اسلام کو بچایا ہے کربلا نے اور کربلا کو بچانے والی سیدہ زینب تھی. اسی لیے امام حسین نے کہا تھا جب ام سلمہ نے آ کر امام حسین سے کہا کہ فرزند رسول خدا زوجہ رسول خدا ام سلمہ ام المومنین جلیل القدر معظمہ ہے سلام اللہ علیہا, اگر کہتی ہے امام حسین سے کہ میرے آقا آپ اگر سفر کے لیے جا رہے ہیں, پہلے تو منع کیا کہ آپ عراق کی جانب نہ جائیں, میں نے آپ کے نانا رسول اللہ سے سنا ہے کہ حسین ابن علی وہاں شہید کر دیے جائیں گے, بولا عراق کی جانب قصد نہ کریں. امام حسین نے کہا کہ میرے نانا نے کہا تھا شاء اللہ ان یراک قتیلا, کہ میں اس راہ میں قتیل ہوں گا. کہا کہ آپ جانا چاہ رہے ہیں تو بیویوں کو نہ لے کر جائیں. تو امام حسین نے جواب دیا شاء اللہ یراہن سبایا, اس راہ میں ان کو اسیر ہونا پڑے گا, کیونکہ اب دین اسی کے ذریعے بچنا ہے. اب لوگوں کے انتخاب نے اس مقام پر لا کر کھڑا کر دیا حسین ابن علی کو کہ وہ دعی ابن دعی, وہ نجس ابن نجس, اس نے اب حسین ابن علی کو اس مقام پر لا دیا ہے, لا کے کھڑا کر دیا ہے کہ یا ذلت کے ساتھ زندگی کو اختیار کروں یا فخر کے ساتھ شہادت پیش کروں. اس کے بعد امام حسین نے کہا ہی ہات امن ذلہ, ذلت ہم سے بہت دور ہے, میں آئے تطہیر کا وارث ہوں, ذلت کی زندگی کو برداشت نہیں کروں گا. لہذا کربلا کا مقتل آباد کیا, 10 دن آپ نے گریا کیا, خوب ماتم ہوا. لیکن اگر کربلا کی حقیقت کو درک کرنا ہے نا تو 11 محرم سے درک کریں کہ کربلا کو بچانا کیسے, کربلا کو کیسے بچانا ہے. شام غریبہ گزر گئی, 11 محرم کا سورج طلوع ہوا, میدان کربلا میں لاشیں بکھرے ہوئے ہیں, لشکر یزید آیا, بیردہ بیبیوں کے ہاتھوں کو باندھا گیا, بے کجاوہ اونٹوں پر بٹھایا گیا, سید سجاد کے گلے میں توقع خاردار, پیروں میں بیڑیاں, ہاتھوں میں ہتھکڑیاں, زنجیر و گلوگیر, زنجیر و توق کے اندر سید سجاد جکڑے ہوئے ہیں. گزارا کہاں سے گیا؟ مقتل حسین ابن علی سے. کہا جاتا ہے مقتل کی روایت ہے کہ بیبیاں اس طرح سے شہداء کے لاشوں پر آئی ہیں جیسے خزاں میں درختوں کے پتے جھڑا کرتے ہیں. تعبیر لی اپنے اس سے, تعبیر لی اپنے اس سے کہ بیبیاں کس طرح سے آئی ہیں شہداء کے لاشے پر, جیسے درختوں سے پتے جھڑتے ہیں. پتے کیسے جھڑتے ہیں؟ درخت سے گرا کرتے ہیں. بیبیاں بھی اپنے بے کجاوا اونٹوں سے ایسے ہی شہداء کے اجساد پر آئی ہیں, ہاتھ پشتے گردن سے بندے ہوئے ہیں, ہر بیبی اپنے پیاروں کا ماتم کر رہی ہے, کسی پامال لاشے پر ام فروا گریا کر رہی ہیں, کسی کڑیل جوان کے لاشے پر ام لیلا گریا کر رہی ہیں, کسی مقام پر زوجہ عباس گریا کر رہی ہیں. ایک لاشا ہے وہاں سیدہ زینب کھڑی گریا کر رہی ہیں, ہاں اسی پامال بدن پر کہ جس کو میں اور آپ حسین ابن علی کہتے ہیں. زینب بھائی کے لاشے پر آئی, ایک مرتبہ بے سر لاشے کو دیکھا, زخموں سے چور چور لاشا ہے. زینب بنت علی نے کیا کام کیا؟ جناب زینب آئی اتنی بڑی قربانی دینے کے بعد, اتنی عظیم قربانی دینے کے بعد, سب کچھ قربان کر دینے کے بعد حسین کے لاشے پر آ کر دست دعا کو بلند کیا اور ایک جملہ کہا ربنا تقبل منا حاضر قلیل, اے پروردگارہ قتل منا حاضر خلیل. اب جو حسین ابن علی کو اتنا زخمی دیکھا نا, گھوڑے دوڑا دیے گئے ہیں, تیروں پر تین کھا چکے ہیں حسین, اور وہ کوہنا لباس بھی تن سے ظالموں نے اتار لیا. اجرکم اللہ. اگر ایک روایت سن سکتے ہو تحمل ہے تو سن لیجئے, میں بھی بیان کرنا چاہتا ہوں. اے خدا مجھے اتنا حوصلہ دے کہ بیان کر سکوں. حسین ابن علی کو آپ اور ہم بے کفن کہتے ہیں نا, حسین ابن علی کو بے کفن کہتے ہیں. حسین سید الشہداء ہے اور شہید کے لیے ہمارے پاس روایت ہے, لا کفن ولا دفن ودفن فی سیابہ, کہ اس کو کفن نہ دیا جائے, اس کو غسل نہ دیا جائے, ولا غسل ولا کفن ودفن فی سیابہ, نہ غسل دیا جائے نہ کفن دیا جائے, اس کو اسی کے لباس میں دفنا دیا جائے, کیونکہ